سورۃ الفاتحہ، اس کی ہے آیت نمبر 6-7. اس کا ترجمہ مختصر تشریح کے ساتھ انشاءاللہ العزیز آج پڑھیں گے. اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، صراط الذین انعمت علیہم غیر المغضوب علیہم ولا الضالین، آمین. صدق اللہ العظیم. کل کی پڑھی گئی آیت کے اندر ذکر تھا بندے کی اس خصوصی دعا کا جس کو اللہ جل شانہ نے خود سکھلایا، یعنی مجھ سے یوں مانگنا، دعا کرنا، اہدنا الصراط المستقیم، کہ اے ہمارے پروردگار ہمیں سیدھے راستے کی ہدایت دیجئے. سیدھا راستہ صراط مستقیم لغوی طور پر، لفظی طور پر، ایسا راستہ جو کشادہ بھی ہو، منزل کے قریب تر دیگر راستوں میں سب سے قریبی راستہ ہو، اور ہر قسم کی کجی سے، اونچ نیچ سے، افراط و تفرید سے پاک ہو. صراط مستقیم. آج کی آیت میں اسی صراط مستقیم کی تھوڑی سی تفصیل اللہ نے خود ہی بیان فرما دی ہے. آپ کو پتا ہے، ہر شخص کہہ سکتا ہے کہ جس طریقے پر ہم ہیں وہی صراط مستقیم ہے، وہی سیدھا راستہ ہے. تو اللہ جل شانہ نے صراط مستقیم کی تشریح فرمائی آج کی پڑھی گئی آیات میں. تشریح ایجابی اور مثبت طریقے سے بھی فرمائی، اور اس صراط مستقیم کی تشریح سلبی یعنی منفی طریقے سے بھی سمجھائی. جیسے کسی کو کوئی بات بتانی ہو تو کہتے ہیں دیکھو فلاں کام کرنا ہے، یہ کام ضروری ہے، اور فلاں چیز سے تم نے بچنا ہے. کہتے ہیں بھائی کراچی چلے جاؤ تو کراچی جا کر ہی اترنا ہے، رستے میں نہیں اترنا ہے. کہتے ہیں نہیں. اب جب اس نے کہا کراچی جا کر ہی اترنا ہے تو اس سے پتہ لگ رہا تھا کہ رستے میں نہیں اترنا ہے، لیکن کہا بھی ساتھ ساتھ کہ رستے میں نہیں اترنا ہے. بالکل اسی طریقے سے یہاں پر بھی ہے کہ اللہ جل شانہ نے صراط مستقیم کا تعارف کرایا، یہ راستہ صراط مستقیم ہے، اور دیکھو یہ والا راستہ یہ صراط مستقیم نہیں ہے. سمجھایا. چنانچہ ارشاد فرمایا صراط الذین انعمت علیہم، ان لوگوں کا راستہ، اے اللہ ہمیں سیدھے راستے کی ہدایت دیجئے، ان لوگوں کے راستے کی جن پر آپ نے انعام فرمایا. جن پر آپ نے انعام فرمایا. غیر المغضوب علیہم ولا الضالین، ان لوگوں کے راستے کی نہیں جن پر آپ کا غضب ہوا، جو مغضوب ہوئے، اور ان لوگوں کے راستے پر بھی نہ چلانا جو گمراہ ہوئے، ضالین، گمراہ ہونے والے، ان کے راستے بھی نہ چلانا. اب یہ کہ یہ جو فرمایا کہ اے اللہ، اللہ نے دعا سکھلائی ہے نا، ہمیں سیدھے راستے کی ہدایت دینا، ان لوگوں کا راستہ جن پر آپ نے انعام فرمایا. تو دنیا کے اندر تو سب پر ہی اللہ کے انعام ہے، اللہ کافروں پر بھی انعام فرما رہے ہیں، ان کو بھی زندگی دے رہے ہیں، صحت دے رہے ہیں، مال دے رہے ہیں، پھر کیا مطلب ہوا؟ تو ایک بات ذہن میں رکھیں، قرآن پاک کو سمجھنے سے پہلے سب سے پہلی چیز خود قرآن ہی ہے. چنانچہ کسی آیت کو سمجھنا ہو تو سب سے پہلے ڈکشنری نہیں تلاش کریں گے. پہلا طریقہ یہی کہ قرآن اس مفہوم کو اور اس لفظ کو اور اس ترکیب کو دوسرے مقام پر کس طرح بیان کرتا ہے. اسی وجہ سے کہتے ہیں القرآن یفسر بعضہ بعضا، کہ قرآن کا کچھ حصہ کچھ حصے کی تفسیر خود ہی کرتا ہے. چنانچہ آپ دیکھ لیں، کہیں کسی نبی کا تذکرہ اختصار کے ساتھ ہے تو اس اختصار کو دوسرے مقام پر اللہ نے تفصیل سے بیان کر دیا. تو اختصار والے جملے اور کلام کی تشریح وہ تفصیل والی بات ہو جائے گی. قرآن فہمی کے لیے جو چار اصول متعین فرمائے ہیں علماء کرام نے، ان میں پہلی اصل پہلی بنیاد یہی ہے کہ کسی آیت کو سمجھنے کے لیے سب سے پہلے قرآن ہی کو دیکھو کہ دوسرے مقام پر قرآن نے اس کی تفصیل کس طرح بیان کی ہے. چنانچہ یہاں پر بھی ایسا ہی ہے. جب اللہ نے فرمایا، اللہ نے یہ دعا سکھلائی کہ یوں کہنا صراط الذین انعمت علیہم، یا اللہ ان لوگوں کا راستہ دکھانا جن پر آپ نے انعام فرمایا. تو اب ذہن میں بات آئی، یہ کن پر انعام فرمایا ہے؟ ہماری نظروں میں تو سارے ہی اللہ کی نعمتوں میں ڈوبے ہوئے ہیں، کافر بھی ہیں مشرک بھی. تو اب تلاش کریں گے تو قرآن ہی میں دوسری آیت ملے گی جس میں تفضیل ہے، تفصیل اللہ نے بیان فرمائی. سورۃ النساء کے اندر فرمایا الذین انعم اللہ علیہم من النبیین والصدیقین والشہداء والصالحین، تشریح کر دی خود ہی اللہ نے کہ جن پر اللہ نے انعام فرمایا ہے وہ چار طبقات ہیں، انبیاء ہیں، صدیقین ہیں، شہداء ہیں، صالحین ہیں. اب تشریح خود ہی قرآن نے کر دی کہ یا اللہ ان لوگوں کا راستہ جن پر آپ نے انعام فرمایا وہ کون ہیں؟ وہ انبیاء ہیں، صدیقین ہیں، شہداء ہیں، صالحین ہیں. ان کے راستے پر ہمیں چلانا، ان کے راستے کی رہنمائی کرنا. چار طبقات اللہ نے ذکر کیے، انبیاء اللہ کے برگزیدہ چنے ہوئے لوگ، صدیقین، صدیقین یہ وہ حضرات ہوتے ہیں جو بالکل انبیاء کے نقش قدم پر ان کی زندگی ہوتی ہے. نبی اور ان میں فرق یہ ہوتا ہے کہ نبی کے پاس نبوت ہوتی ہے، صدیق کے پاس نبوت نہیں ہوتی. البتہ اس کی ساری زندگی، یہاں تک کہ اس کی سوچ، اس کے ارادے، اس کا طرز عمل سارا کا سارا نبوت والا ہوتا ہے، لیکن نبوت نہیں ہوتی اس کے پاس. اور اس طرح دنیا کے اندر جتنے بھی صدیقین گزرے ہیں ان تمام کے سردار اور ان تمام کے سب سے بڑے حضرت سیدنا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ. دوسرا طبقہ، تیسرا طبقہ شہداء ہیں، جنہوں نے اللہ کی رضا کے لیے، اللہ کے دین کی سربلندی کے لیے اپنی جان قربان کر دی. نمبر چار صالحین ہیں، جن کی ساری زندگی اللہ کے سارے اوامر احکام کو بجا لاتے ہوئے اور اللہ کی منع کی ہوئی چیزوں سے بچتے ہوئے گزری ہے. یہ ہیں جو منعم علیہم ہیں، جن پر اللہ کا انعام ہوا. اور جہاں اللہ نے بیان فرمایا نے ان چاروں کو ذکر فرمایا، وہاں آگے ایک جملہ اور بھی بہت ہی پیارا فرمایا، فرمایا وَحَسُنَ أُولَئِكَ رَفِيقًا، اور فرمایا کہ یہ لوگ بہترین رفیق ہیں. ایک جانب کیا ہے؟ ہدایت طلب کروائی صراط مستقیم کی، اور صراط مستقیم کی تشریح فرمائی کہ جن پر اللہ آپ کا انعام ہوا ان کے راستے پہ چلانا. اور جہاں ان کا تذکرہ کیا وہاں فرمایا ہے وَحَسُنَ أُولَئِكَ رَفِيقًا، اور یہ لوگ بہترین رفیق ہیں، یعنی ان کی رفاقت اپناؤ، ان کے ساتھ جڑو، ان کے ساتھ لگ جاؤ. تو فرمایا کہ صراط مستقیم ان لوگوں کا راستہ اللہ پر جن پر آپ نے انعام فرمایا. ये तो मुस्बत और ईजाबी पहलू है, साथ ही मनफी पहलू में जिक्र फरमाया। गैरिल मग़ज़ूब, उन लोगों का रास्ता नहीं जो मग़ज़ूब हुए, जिन पर अल्लाह का गज़ब हुआ, ना उनका रास्ता। अज़्ज़ालीन, जो गुमराह हुए। सिरात मुस्तकीम के तशरीह में कहा था ना कि जो इफ़रात व तफरीत से पाक हो। इफ़रात कहते हैं किसी चीज़ को उसके मकाम से ज़्यादा ऊंचा कर देना, इजाफा कर देना, और तफरीत कहते हैं किसी चीज़ को उसके मकाम से घटा देना। इफ़रात व तफरीत, कमी ज़्यादती। मग़ज़ूब अलैहिम, अल्लाह उनका रास्ता ना चलाना जिन पर आपका गज़ब हुआ। मुहक्किकीन उलमा फरमाते हैं कि मग़ज़ूब अलैहिम से इशारा उन लोगों की जानिब है जो इल्म रखने के बावजूद ख्वाहिशात नफसानी के तहत मगलूब होकर के एराज करते हैं। इल्म रखने के बावजूद नाफरमानी करते हैं, ज़िद्दबाज़ी दिखलाते हैं, मुकाबले पर आते हैं। बात समझ में आ गई है, मैं ना मानूं, अल्लाह के अहकाम को, कवानीन को तोड़ते हैं। और ज़ालिन से मुराद वो हजरात हैं जो अपनी कम इल्मी की वजह से रास्ते से फिसल गए। असल माना तो उसका यही है, लेकिन इस माना और मफहूम के लिए बेहतरीन मिसाल अक्वामे आलम में अगर देखी जाए तो मग़ज़ूब अलैहिम की बेहतरीन मिसाल या आला तरीन मिसाल, शायद ये दोनों लफ्ज़ सही ना हो, बेहतरीन आला तरीन, यूँ कहने के बिल्कुल सही मिसाल वो यहूद हैं। चुनांचे इन्होंने जानने के बावजूद कजरेवी अख्तियार की। अल्लाह फरमा रहे हैं ये तो आपको ऐसे पहचानते हैं जैसे इंसान अपने बेटे को पहचानता है, बल्कि उससे भी ज़्यादा पहचानते हैं, क्योंकि आपकी शहादत, आपके औसाफ और आपकी तारीफ़ात कुरान पाक में, कुरान से पहले साबिका किताबों में इतनी अल्लाह ने बयान फरमाई थी कि लोगों ने तस्वीरें तक बना ली थी, लेकिन फिर भी इनकार किया। अल्लाह के हुक्म को जानने के बावजूद, समझने के बावजूद अपनी मर्ज़ी से उन्होंने उसके अंदर तहरीफ़ की, तौरात को अपने हाथों से उल्टा लिखा, अहकाम को तब्दील किया, अमीरों के लिए अलग हुक्म, गरीबों के लिए अलग हुक्म मिटा करके। एक मरतबा हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने देखा मदीना मुनव्वरा में कि एक यहूदी और एक यहूदन है। यहूदन समझते हैं खातून यहूदी। अच्छा, उन दोनों को गधे में बिठाया हुआ है, मुंह काला किया हुआ, और उसको फिरा रहे हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने देखा तो पूछा कि ये क्या है। उन्होंने कहा कि इन्होंने बदकारी की है। तो अल्लाह के नबी ने फरमाया कि क्या बदकारी की सज़ा तुम्हारी किताब में यही है? कहने लगा हाँ यही है। तो हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ज़रा लाओ किताब, दिखाओ ज़रा, तुमने तमाशा किया हुआ, लाओ किताब। वो गए, किताब ले आए। उनके किताबों का जो बड़ा आलिम था उसका नाम था इब्ने सूरिया, वो भी आया। हुज़ूर फरमाया कि चल पढ़ के सुना। अब जब वो पढ़ के सुनाए ना, फर 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 फर, और जहाँ जिना की सज़ा लिखी है रजम की, वहाँ उसने हाथ रखा हुआ, ऊपर से पढ़ती आए, फर 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 फर, नीचे पढ़ दिया। आपने फरमाया दोबारा सुनाओ, और फिर उसने उसी तरह किया इब्ने सूरिया तीसरी मरतबा। तो हज़रत अब्दुल्लाह इब्ने सलाम रज़ी अल्लाह ताला अन्हु, जो पहले यहूदी आलिम थे, बाद में मुसलमान हुए थे, अल्लाह ने दौलत ईमान से नवाजा, उसने कहा या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, इससे कहिए अपना हाथ तो उठाए, ये जो हाथ उंगली रखी हुई है ये तो उठाए। जब उठाया हाथ, फरमाया कि इसको हटा के पढ़ा, तो उसमें रजम की सज़ा थी। फिर अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने उससे कहा कि तू तो कहता है कि रजम की सज़ा नहीं है। तो उसने कहा कि या मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम, असल में ऐसा हुआ कि जब हम में से कोई कमज़ोर आदमी गलती करता तो सज़ा हम नाफिस कर देते, लेकिन अगर कोई मजबूत आदमी कबीले के अतबार से ये गलती करता तो हमें मुश्किलात आती, लिहाजा हमने मिलजुल करके ये तरीका अपना लिया जिसको सब पर नाफिस कर सकें। यह तारीफ़ कर रहे हैं, इकरार किया उसने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने। تو یہ لوگ یہ مغضوب علیہم کا مصداق مثال اعلیٰ ترین مصداق یہ یہود ہیں، کیونکہ جاننے کے باوجود، معرفت کے باوجود، علم کے باوجود انہوں نے ڈنڈی ماری ہے صرف خواہشات نفسانی کے زیر اثر ہو کر کے، تو یہ مغضوب علیہم ہیں. اور ضالین وہ جو علم نہیں حاصل کر سکے، اور اس سے مراد حضور صلی اللہ علیہ وسلم کا ارشاد بھی، اس سے مراد نصارہ ہے، اور یہ جو فرمایا کہ اس سے مراد نصارہ ہیں، عیسائی ہیں، وہ بھی ایک طرح سے تمثیل ہے جہالت، کم علمی کی وجہ سے. کیا کیا انہوں نے؟ حضرت عیسیٰ علیہ السلام کو، ان کو عزت دیتے دیتے اور ان کی تعظیم کرتے کرتے، ان کو اپنے مقام سے اونچا اٹھا کر کے خدائی کے درجے پر پہنچا دیا. یہ جہالت ہے، یہ گمراہی ہے، ایسا کیا انہوں نے. تو ضالین سے مراد وہ ہیں جو کم علمی کے وجہ سے راستے سے بھٹک گئے، اور مغضوب سے مراد وہ ہیں جو شرارت اور خواہشات نفسانی کے زیر اثر ہو کر کے راستے سے بھٹکے. ان کی اعلیٰ ترین مثال مغضوب علیہم کے یہود ہیں، اور جہالت کی وجہ سے جو راستے سے بھٹکے، ان کی اعلیٰ ترین مثال، صحیح مثال، مصداق وہ نصارہ ہے، کیونکہ انہوں نے اپنے دین کے اندر غلو کیا. یہ افراط و تفریط. تو جب بندے سے دعا کرائی اللہ جل شانہ نے کہ دعا کرو اہدنا الصراط المستقیم، تو ساتھ ہی صراط مستقیم کا تعارف بھی کرایا. تعارف بھی دونوں پہلو سامنے رکھ کر کے کرایا، ایک تو ایجابی اور ثبوتی، اور دوسرا جو ہے سلبی اور منفی. یا اللہ ان لوگوں کا راستہ جن پر آپ نے انعام فرمایا، پھر اس کی تشریح بھی فرما دی آگے جا کر کے، ان کا راستہ نہیں چاہیے جن پر آپ کا غضب ہوا، یعنی جو جانتے بوجھتے اللہ کے احکام کے اندر انہوں نے ڈنڈی ماری، نافرمانی کی. ان کا راستہ بھی نہیں چاہیے جو جان بوجھ کے تو نہیں، لیکن اپنی کم علمی کی وجہ سے، جہالت کی وجہ سے راستے سے نکل گئے، بھٹک گئے، غلو اختیار کر لیا، اس سے اس کا مصداق نصارہ ہے. اللہ ان کے راستے پر نہ چلانا. ایک بات اور بھی یہاں پر لکھی ہے علماء کرام نے، بہت پیاری، کہتے ہیں کہ دیکھو صراط مستقیم کے تعارف میں اللہ یوں بھی کہہ سکتے تھے صراط الرسول، اے اللہ ہمیں سیدھے راستے کی ہدایت دیجئے، یعنی نبی کے راستے کی، یا صراط القرآن، قرآن کے راستے کی. آپ کو پتہ ہے مختصر بھی ہوتا، اور یہ سورت بھی مختصر ہے، پورے قرآن کی یہ اجمال ہے، اختصار ہے، لیکن ایسے نہیں فرمایا، بلکہ اللہ میاں نے کچھ لوگوں کا پتہ دیا ہے کہ ایسے لوگوں کے راستے پر نہ چلنا، اور ایسے لوگوں کے راستے کو اپنانا، افراد کا پتہ دیا ہے. اس میں غور کرنے سے ایک بہت بڑا دروازہ ہدایت کا اور علم کا کھلتا ہے، کہ یاد رکھو صرف کتابوں سے علم نہیں آتا، صرف قرآن سے علم نہیں آئے گا، بلکہ قرآن کو سیکھنے کے لیے، کتابوں کو سیکھنے کے لیے تمہیں رجال اللہ، کچھ ایسے افراد کی ضرورت پڑے گی جن کی زندگیاں قرآن و سنت کے رنگ میں رنگی ہوئی ہیں. ان کی صحبت تمہیں اختیار پر کرنی پڑے گی، ان کے پاس تمہیں جانا پڑے گا، ورنہ اللہ میاں صاف صاف کہہ دیتے اہدنا الصراط المستقیم، صراط القرآن مختصر بھی ہو جاتا، اور حقیقت بھی ہے کہ قرآن کا راستہ دین کا راستہ ہے، سارا دین قرآن کی ہی تشریح ہے. یا صراط الرسول کہہ دیتے، ایسے نہیں کیا، بلکہ فرمائے صراط الذین انعمت علیہم. اللہ نے صراط مستقیم کے تعارف کے لیے افراد کا ذکر فرمایا کہ ان لوگوں کا راستہ. اس میں اشارہ ہے کہ جو سمجھتے ہیں کہ صرف قرآن کو پڑھنے سے ہدایت مل جائے گی، ڈکشنری کے ذریعے اس کو حل کر لیں گے، وہ صحیح حقیقت کو پہنچنا ان کے لیے مشکل ہے. یہی تو وجہ ہے کہ اللہ جل شانہ صرف کتاب نہیں اتاری ہے، بلکہ انبیاء کو اتارا ہے، کہ انبیاء نے کتاب کو اور اس کے مطابق زندگی گزار کر کے آئندہ امتوں کے لیے سبق دیا ہے کہ اس طرح اس پر عمل کرنا ہے، اس طرح زندگی گزارنی ہے. تو صراط مستقیم کی تشریح کے اندر اللہ نے افراد کا پتہ دیا ہے، افراد کا. معلوم ہوا اس سے کہ صرف جو ہے کتابوں سے صراط مستقیم نہیں ملے گی، جب تک کہ کتابوں کا رنگ اپنے اوپر چڑھانے والے افراد کی صحبت اختیار نہیں کرو گے. کورس تو لفظ ہی سکھاتے ہیں، कोर्स जानते हैं ना, कोर्स तो लफ्ज ही सिखाते हैं, आदमी आदमी बनाते हैं। बाद लोगों को ये बात समझ में नहीं आती, हालांकि ये बात इतनी आम है और इतनी वाजे है कि इसके लिए ज़्यादा अकली जोर लगाने की ज़रूरत ही नहीं है। ज़िंदगी के हर शोबे के अंदर यही है। बताइए, आप खुद बताइए, क्या कोई शख्स किताबें पढ़ कर के डॉक्टर बन सकता है जब तक के प्रैक्टिस ना करें? क्या कोई शख्स जो है वो किताबें पढ़ कर के इंजीनियर बन सकता है? हर मोबाइल के ख़रीदते वक्त एक किताब आ रही है, क्या वो पढ़ कर के वो अपना मोबाइल सही कर सकता है? ढक्कन में ढीला हो जाए तो भाई अब्दुर्रहुम साहब के पास जाना पड़ेगा, नहीं सही कर सकता, वाकई हकीकत है। तो जब ये बात बताते हैं कि देखो कुरान पर अमल करने के लिए, दीन पर अमल करने के लिए तुम्हें रजाले कार की ज़रूरत होगी कि उनके पास जाओ, तो फौरन कहते हैं कि ये क्या बात है, कुरान काफ़ी नहीं है, क्या ज़रूरत है बुज़ुर्गों के पास जाने के लिए, क्या ज़रूरत है उलमा के पास, हम खुद पढ़ लेंगे, खुद समझ लेंगे। और अल्लाह के बंदे, जब तुम एक दुनिया के कामों के हर शोबे के अंदर किताब पढ़ करके उस शोबे में माहिर नहीं हो सकते, तो दीन के काम में ये कैसे हो सकता है? और एक जगह नहीं बल्कि कुरान पाक में तो अल्लाह सराहतन फरमा रहे हैं, यहाँ भी फरमाया, उन लोगों का रास्ता ए अल्लाह जिन पर आपने इनाम किया, अफराद का जिक्र फरमाया है, सिर्फ किताब का जिक्र नहीं फरमाया। हालांकि अगर फरमा देते सिरातुस सुन्ना तो मुख्तसर भी था, सिरातुल कुरान तो मुख्तसर भी था, मफहूम भी वाज़े होता, लेकिन अफराद का पता पड़ता है कि अल्लाह इन जैसे लोगों के रास्ते पर चलाना जिन पर आपका इनाम हुआ, और ऐसे लोगों के रास्ते से बचाना जिन पर आपका गज़ब हुआ, जो गुमराह हुए। तो इससे इल्म का एक दरवाज़ा खुलता है बहुत बड़ा, कि सिर्फ किताबों से या सिर्फ कुरान से या जितने भी नए नए जो है ना जी वो मुहक्किक आ रहे हैं या आ रहे हैं या क़यामत तक आते रहेंगे, फितनों का दौर है, उन तमाम का जो है ना जी मशगला यही है कि वह किताबों को खंगाल करके अपने आप को मुहक्किक समझने लगते हैं। उन किताबों को समझने के लिए किसी साहिब किताब की सोहबत और उनके पास जाकर इल्म हासिल करना उसको वो ज़रूरी नहीं समझते, यहीं से ख़राबी आती है। फिर वो भटकते हैं, फिर गुमराही के रास्ते में पढ़ते हैं, फिर न जाने कहाँ से कहाँ तक जाते हैं, तारीख के औराक खंगालते हैं, और नतीजा निकलता है कि फिर अम्बिया पर भी एतराज़ात करने लग जाते हैं, अल्लामिया पर भी एतराज़ करने लग जाते हैं, अलमान वल हफीज़, ये सारी बातें ये उसी वक्त होती हैं जब साहिब किताब से हट करके सिर्फ किताब के ज़रिए इल्म हासिल करने की कोशिश की जाए और उस पर भरोसा किया जाए। आखिर में हुजूर सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत है सूरह अल फातिहा पढ़ने के बाद आमीन कहना। आमीन, आमीन का माना होता है इस्तजिब, या अल्लाह हमने जो दुआ की है इसको कबूल कर ले, ये सुन्नत है। लफ्ज़ आमीन पढ़ना ये सुन्नत है, ना ये कुरान का हिस्सा है और ना ये वही का हिस्सा है, इसी वजह से कुरान के अंदर लिखा भी नहीं जाता, अलबत्ता सुन्नत है। अब ये मसला के नमाज में भी पढ़ेंगे या नहीं, तो कहते हैं सब कहते हैं पढ़ेंगे। अब ये कहते हैं कि ज़ोर से पढ़ेंगे या आहिस्ता पढ़ेंगे, मसला चल जाता है ना। तो देखो मैं आपको बताता हूँ, ज़ोर से पढ़ने की भी रवायत आ रही है, हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने ज़ोर से आमीन पढ़ी, सहाबा ने भी पढ़ी, और आहिस्ता पढ़ने की भी रवायत आ रही है कि आहिस्ता भी पढ़ी। हमारे अकाबरीन उलमाए अहनाफ का एक तरीका, एक बुनियादी, अगर उसको आप ज़हन में बिठा लें तो बहुत सारे मसाइल में आसानी हो जाएगी। वो क्या है कि मुख्तलफ भी मसाइल के अंदर वो हदीस, वो बात जो क़ुरान के ज़्यादा मुआफ़िक हो उसको अपना मामूल बना लेते हैं। आमीन ये दुआ है, इसके माने ही है ए अल्लाह कबूल कर। और दुआ का तरीका अल्लाह ने जो सिखलाया है वो यही है, उदऊ रब्बकम तज़र्रुअम व खुफिया, कि अपने परवरदिगार को गिड़गिड़ाते हुए आहिस्ता आहिस्ता पुकारा करो। और भी इज़नादा रब्बहु निदान खफिया, कुरान पढ़ रहे हैं तो दुआ के अंदर आहिस्ता का जिक्र आ रहा है, चुपके चुपके अल्लाह को पुकारना, तो मालूम है कि दुआ के अंदर तरीका क्या है, आहिस्ता। तो अब उन हदीस को मामूल बना लेते हैं जिनमें आहिस्ता का तस्करा है, बाकी अगर कोई ज़ोर से आमीन कहता है तो हम उसका गरीबान भी नहीं पकड़ते या फतवा भी नहीं देते, ठीक है वो करता रहे, अपना अपना रुझान है। बाकी ज़ोर से अहादीस जो आ रही है उसको क्या कहते हैं, क्या जवाब देते हैं, कहते हैं भाई वो असल में हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने امت کی تعلیم کے لیے نماز کے دوران زور سے بھی آمین کہا ہے تاکہ پیچھے والوں کو پتہ لگ جائے آمین کس طرح کرنا ہے، کس وقت شروع کرنا ہے اور کس موقع پر کہنا ہے. اس میں سے کبھی کبھی آپ نے زور سے بھی کہہ دیا. چنانچہ حدیثیں آ رہی ہیں باقاعدہ کہ حضور صلی اللہ علیہ وسلم ظہر کی نماز میں یہ سورتیں پڑھتے تھے. کتنا پتہ لگا؟ حضور کبھی کبھی زور سے پڑھ دی تاکہ پیچھے والوں کو معلوم ہو جائے کہ یہ سورت پڑھنی ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم عصر میں یہ سورت پڑھتے تھے، کیسے پتہ لگا؟ تعلیم امت کے لیے حضور نے کبھی زور سے پڑھ دیا. ایسے ہی کہتے ہیں آمین دعا ہے، دعا کے اندر آہستہ ہی ہے. ہاں جی، زور سے جو پڑھنے کی روایت آ رہی ہے حضور نے زور سے پڑھ دی تاکہ لوگوں کو پتہ لگ جائے کس وقت آمین کہنا ہے، کس طرح کہنا ہے اور کون سا اس کا موقع ہے. تعلیم امت کے لیے فرما دیا ہے، ہمارے اکابرین فرماتے ہیں. باقی یہ کوئی ایسا مسئلہ نہیں جس کے بارے میں ہم لڑائی جھگڑا شروع کر دیں. آج کل امت کو اتحاد کی ضرورت ہے. یہ ساری امت کبھی رفیدین میں لڑ رہی ہے، کبھی آمین کے اندر لڑ رہی ہے، کبھی اسی لڑائی نے تو ہمیں غیروں کے سامنے کمزور کر دیا ہے. بعض جو ہے نا کہتے ہیں کہ بھی کس مولوی کے اس پر عمل کریں نماز کے اندر، کس مولوی پر عمل، اس وجہ سے ہم نے نماز ہی پڑھنی چھوڑ دی. بعض بولتے ہیں اس طرح. یہ بتاؤ، ہر آدمی کچھ نہ کچھ مریض ہے نا. حکیم کے پاس جاؤ تو کچھ کہیں گے فلاں غذا زیادہ استعمال کریں، کچھ کہیں گے فلاں غذا زیادہ استعمال کریں، کچھ کہتے ہیں فلاں غذا سے بچ جائیں، ذرا احتیاط کریں. تو کیا کوئی ایسا شخص ہے کہ حکیموں کے اختلاف کی وجہ سے کھانا ہی چھوڑ دے؟ جی حکیموں کے اختلاف ہو گیا، کوئی کہتا فلاں چیز کھاؤ، کوئی کہتا فلاں، ہم نے تو کھانا ہی چھوڑ دیا. کوئی ملے گا بندہ ایسا؟ اور سب نماز کے اندر یہ بہانہ آتا ہے کہ کس مولوی کن لوگوں کے طریقے پر نماز پڑھیں. شریعت پر عمل کرنے میں ہی یہ بہانہ آتا ہے، باقی اور کسی چیز میں بہانہ نہیں آتا. ڈاکٹر کہتے ہیں فل پنکھا چلاؤ، کوئی کہتا نہیں فل نہیں چلانا، آہستہ چلانا ہے، بچے ہیں. تو کیا پنکھا اتار کے رکھ دیا کسی نے؟ وہ دین کے اندر ہی اگر یہ بات آ جاتی ہے کہ کس مسئلے پر عمل کریں. نماز کے بارے میں کسی کا اختلاف ہے پڑھنی چاہیے یا نہیں پڑھنی چاہیے؟ سارے کہتے ہیں نماز پڑھو. وہاں یہ بات نہیں چلتی کہ اس میں اختلاف ہے، لہذا پنکھے میں نہیں چلتی، روٹی میں نہیں چلتی، شربت میں نہیں چلتی، بوتل میں نہیں چلتی، مرغے میں نہیں چلتی، مرچوں میں نہیں چلتی، حلوے میں نہیں چلتی، کہ اختلاف ہے چھوڑ دو. لیجیے کہ نماز کے اندر آ کے رہ جاتی ہے شریعت کے حکام میں، یہ شیطانی چکر ہے. وہ اس طرح کی باتیں ذہن میں ڈال کر کے محروم کرنا چاہتا ہے. اللہ جل شان سے دعا ہے، اللہ پاک نے اپنے قرآن کے ذریعے ہم سے جو دعا کرائی ہے اہدنا الصراط المستقیم، اللہ ہمیں سیدھے راستے کی ہدایت نصیب فرمائے، گمراہی سے محفوظ فرمائے، اور اللہ نیک لوگوں کا راستہ ان کی صحبت نصیب فرمائے. جی ہاں، دونوں صحیح ہے، دونوں صحیح ہے. پتا کوئی اختلاف ہو گیا پڑھتے ہی نہیں میں تو غلط ہو جائے. اللہ ہم سب کو قبول فرمائے. Thank you.